चर्चलाई अन्य धर्महरूभन्दा फरक पार्ने कुरा भनेको मलाई लाग्छ वचन प्रचार हो। आराधना सेवामा वचन प्रचार हुन्छ, क्रिसमस सेवामा वचन प्रचार हुन्छ, सम्मेलनहरूमा वचन प्रचार हुन्छ, बाइबल कलेजहरूमा वचन प्रचार हुन्छ। तर पनि तपाईँले हिजो आज सुन्नुहुने ती सबै प्रचारहरूलाई एकै ठाउँमा राखेर यसो विचार गर्नुभयो भने सबैभन्दा बढी के को विषयमा प्रचार भइरहेको छ जस्तो लाग्छ तपाईँलाई? मेरो विचारमा अधिकांश प्रचारहरू ख्रिस्टको बारेमा कम र हाम्रो बारेमा बढी भइरहेको छ। हामीले यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन, हामीले टिभी हेर्नु हुँदैन, हामीले यस्तो लुगा लगाउनु हुँदैन, हामीले यो खानु हुँदैन, हामीले सेकुलर गीत सङ्गीत सुन्नु हुँदैन, मुभी हेर्नु हुँदैन, हामीले उपवास बस्नुपर्छ, हामीले असल काम गर्नुपर्छ, हामीले परोपकारको काम गर्नुहुन्छ। प्रायः प्रचारहरू यस यी कुराहरूमै सीमित छन्। सो वाट यु हियर इज अ लट अफ मोरलिजम, अ लट अफ फ्रेग्मेटिजम, अ लट अफ एसेटिजम, बट वाट यु डन हियर इज द गस्पल। अधिकांश प्रचारहरू नैतिकतावाद, धेरै व्यावहारिकतावाद, तपस्वीवादको विषयमा हुन्छ, तर तपाईँ सुसमाचारको बारेमा कमै सुन्नुहुन्छ। यो गैर इभान्जेलिकल, गैर सुसमाचारीय चर्चहरूको मात्र समस्या होइन, तर इभान्जेलिकल सुसमाचारीय चर्चहरूको पनि समस्या हो। हामी भन्दछौँ कि मुक्ति केवल अनुग्रहद्वारा, केवल विश्वासद्वारा र केवल ख्रिस्टमा मात्र सम्भव छ, तर ख्रिस्टको व्यक्ति र ख्रिस्टको काममा ऊ हाम्रो लागि पर्याप्त हुनु भए तापनि ख्रिस्टमा असल कामहरू, नैतिकता र सोधार्मिकता थप्ने थुप्रै प्रयासहरू भएका छन्। कलसीको चर्चले पनि यस्तै समस्याको सामना गरिरहेको थियो। त्यहाँ झुटो शिक्षकहरू पसेर कलसीहरूलाई ख्रिस्ट पर्याप्त हुनुहुन्न भनेर बताइरहेका थिए, सिकाइरहेका थिए। तिनीहरूले भनिरहेको थिए कि तपाईँले ख्रिस्टमा विश्वास गर्नुको अलावा त्यो बाहेक निश्चित तपाईँले त्यो बारहरू तिथिहरू मान्नुपर्छ, तपाईँले निश्चित नियमहरू पालन गर्नुपर्छ, तपाईँले यो खानु हुँदैन, त्यो खानु हुँदैन, उपवास बस्नुपर्छ, तपाईँले यस्तो किसिमको कपडा लगाउनु हुँदैन, तपाईँले यो त्यो गर्नु हुँदैन, यस्तै थुप्रै मानव निर्मित नियमहरू लाद्ने कोसिस तिनीहरूले गरिरहेका थिए। कलसीका झुटो शिक्षकहरूले कुनै न कुनै तरिकामा परमेश्वरको रहस्य पत्ता लगाएको दावी गरिरहेका थिए, अनि कलसीहरूले तिनीहरूको कुरा सुनोस् भन्ने ती झुटो शिक्षाहरू चाहन्थे। तर पावलले ख्रिस्ट नै परमेश्वरको रहस्य हुनुहुन्छ भनेर जवाफ दिन्छन्। ख्रिस्ट परमेश्वरको ज्ञान र बुद्धि हुनुहुन्छ, अनि यसो भन्दै गर्दा पावलले कलसीहरूलाई यही भनिरहेको थियो कि ए कलसीहरू हो, ती झुटो शिक्षकहरू कुरा नसुन, तिनीहरूको कुरा नसुन, ख्रिस्टको कुरा सुन, उहाँ पर्याप्त हुनुहुन्छ, उहाँ तिमीहरूको लागि पर्याप्त हुनुहुन्छ, तिमीहरूलाई ख्रिस्ट बाहेक अरू कुनै कुराको खाँचो छैन। मेरो विचारमा यो समस्या कलसीहरूको मात्र होइन, यो आजको पनि समस्या हो। यद्यपि हामी विश्वासद्वारा ख्रिस्टमा आउँदछौँ, हामी सोच्छौँ कि ख्रिस्टमा विश्वास गर्नु पर्याप्त छैन, ख्रिस्ट पर्याप्त हुनुहुन्न, त्यसैले हामी आफ्नो व्यक्तिगत प्रगति, व्यक्तिगत पवित्रता, दैनिक उपासना, असल काम, नैतिकता आदिमा भरोसा गर्ने परीक्षामा पर्छौँ। ख्रिस्ट हाम्रो लागि पर्याप्त हुनुभएको कारण हामी चर्च जानुपर्छ, बाइबल पढ्नुपर्छ, प्रार्थना गर्नुपर्छ, दशंश भेटि चढाउनुपर्छ भनेर सोच्दैनौँ, तर यो सब गरिएन भने मुक्ति नपाइएला कि भनेर सोच राखेर गरिरहेका हुन्छौँ। त्यसैले मलाई लाग्छ कलसीहरूलाई जस्तै हामीलाई पनि ख्रिस्ट हाम्रो लागि पर्याप्त हुनुहुन्छ भनेर याद दिलाउन आवश्यक छ, जुन आजको वचन खण्डले गर्दैछ। आउनुहोस् कृपया मसँगै तपाईँले आफ्नो बाइबलमा कलसी दुई अध्यायलाई पठाउनुहोस्। कलसी दुई अध्यायलाई हामी दुई अध्यायको आज छ पददेखि दस पदसम्म हेर्नेछौँ। कलसी नयाँ कराउनु पर्दछ, पावलले लेखेका पत्रहरूमध्ये एक हुन्। तपाईँलाई कलसी पत्र भेटाउनु एकदम गाह्रो भयो भने तपाईँले बाइबलको अगाडिको सूचीमा, तपाईँले विषय सूचीमा हेर्नुभयो भने त्यहाँनिर तपाईँले पुस्तकको नाम र पृष्ठ सङ्ख्या पनि भेटाउन सक्नुहुन्छ। कलसी यो ठुलो बाइबलको पृष्ठ सङ्ख्या लगभग 1609 पाउनुहुन्छ, 1609। कलसी दुई अध्यायको 6-10 म पढ्दैछु, तपाईँले आफ्नो बाइबलमा हेर्नुहोला। यसकारण जसरी ख्रिस्टलाई तिमीहरूले ग्रहण गर्यो, त्यसरी नै उहाँमा जीवन बिताओ। धन्यवाद दिनमा प्रशस्त हुँदै तिमीहरूलाई शिक्षा दिए बमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्वासमा दरिला भएका हो। ध्यान देऊ कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीलाई सिकार नबनाओस्, जो ख्रिस्टका अनुसार होइनन् तर मानिसको परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अडिएका हुन्छन्। किनकि ख्रिस्टमा ईश्वरत्वको सारा परिपूर्णता शरीरमा बास गर्दछ र उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ। उहाँ नै समस्त शासन र अधिकारको शिर हुनुहुन्छ। यदि ख्रिस्ट पर्याप्त हुनुहुन्छ भने, यदि ख्रिस्ट पर्याप्त हुनुहुन्छ भने कलसीहरू र हाम्रा लागि यसले तिनवटा अर्थ राख्छ, तिनवटा अर्थ राख्छ। हामीले उहाँमा जीवन बिताउनुपर्छ, हामीले झुटो शिक्षकहरू हामी झुटो शिक्षकहरूको छलमा पर्नु हुँदैन, र हामीले उहाँको ख्रिस्टको पर्याप्ततामा भरोसा गर्नुपर्छ। यी तिनवटा कुराहरू सो यसलाई बुदागत रूपमा राख्नुपर्दाखेरि, पहिलो ख्रिस्ट पर्याप्त हुनुहुन्छ त्यसैले हामीले उहाँमा जीवन बिताउनुपर्छ, दोस्रो ख्रिस्ट पर्याप्त हुनुहुन्छ त्यसैले हामी झुटो शिक्षकहरूको छलमा पर्नु हुँदैन, र तेस्रो ख्रिस्ट पर्याप्त हुनुहुन्छ त्यसैले हामीले उहाँको पर्याप्ततामा भरोसा गर्नुपर्छ। तपाईँले वचन बुदा टिपिराख्नु भएको छ भने आफ्नो बुलेटिनमा कपीमा यो तिनवटा कुरा टिप्नुहोस्। तिनवटा कुरा तपाईँलाई आज कसैले आज वसन्तको विषयमा थियो भने थियो भने सोधिहालेमा तपाईँले ख्रिस्टको पर्याप्तताको विषयमा थियो भने भन्न सक्नुहुन्छ। अनि ख्रिस्टको पर्याप्तताको विषयको निर्धारणको बारेमा कसैले सोधिहालेमा त्यसो भए के त म तपाईँले भन्न सक्नुहुन्छ, यदि ख्रिस्ट पर्याप्त हुनुहुन्छ भने हामीले उहाँमा जीवन बिताउनुहुन्छ पर्छ, झुटो शिक्षकहरूदेखि होसियार्नुपर्छ, झुटो शिक्षकहरूको छलमा पर्नु हुँदैन, हामीले उहाँको पर्याप्ततामा सधैँ भरोसा गर्नुपर्छ। Christ is enough, therefore we should walk in Him. Christ is enough, therefore we should not let anyone deceive us. Christ is enough, therefore we should trust in His sufficiency. सबभन्दा पहिले ख्रिस्ट पर्याप्त हुनुहुन्छ त्यसैले हामीले उहाँमा जीवन बिताउनुपर्छ। पद छलाई हेर्नुहोस् न तपाईँको बाइबलमा, यसकारण जसरी ख्रिस्टलाई तिमीहरूले ग्रहण गर्यो त्यसरी नै उहाँमा जीवन बिताओ। पावल भन्छन् कलसीहरू, जसरी तिमीहरूले ख्रिस्टलाई ग्रहण गर्यो त्यसरी नै उहाँमा जीवन बिताओ, जसरी त्यसरी नै, जसरी ख्रिस्टलाई ग्रहण गर्यो त्यसरी नै तिमीहरूले जीवन बिताओ। सो ख्रिस्टमा जीवन बिताउने विषयमा हेर्न पहिला हामीले सोध्नुपर्ने प्रश्न भनेको कलसीहरूले ख्रिस्टलाई कसरी ग्रहण गरे। नेपाली बाइबलमा पद छमा ख्रिस्टलाई ग्रहण गरेको कुरा मात्र गरेको छ, तर अङ्ग्रेजीमा यसो भनेको छ, जसरी तिमीहरूले प्रभु ख्रिस्ट येशूलाई ग्रहण गर्यो त्यसरी नै उहाँमा जीवन बिताओ। यसको अर्थ कलसीहरूले ख्रिस्टलाई आफ्नो प्रभुको रूपमा ग्रहण गरे। सबभन्दा पहिले यो म के स्पष्ट पार्न चाहन्छु भने यो ख्रिस्टलाई ग्रहण गर्ने कुरा यसले पापीको प्रार्थनालाई बुझाउँदैन, मेरो पछि पछि दोहोऱ्याउनुहोस्वाला त्यो ग्रहणको विधिलाई सङ्गत गर्दैन। यो ग्रहण भन्ने यो शब्दले मेरो विचारमा हामीले मानिसहरूलाई हाम्रो पछि पछि त्यो पापीको प्रार्थना दोहोऱ्याउन लगाएर ग्रहण गर्न त्यो काम गर्न छोड्नुपर्छ, त्यो बन्द गर्नुपर्छ। बाइबलमा ख्रिस्टमा विश्वास गर्ने मानिसहरूलाई प्रेरितहरूले आफ्नो पछि पछि प्रार्थना दोहोऱ्याउन आग्रह गरेको यस्तो कुनै उदाहरण छैन। उदाहरणको लागि पेन्तिकोसको दिनमा प्रेरितहरू विशेष गरी पत्रुसको सुसमाचार प्रचार सुनिसकेपछि भिडले आफ्नो पापको दोष महसुस गरेर तिनीहरूले सोधे अब हामी के गरौँ। पत्रुसले यसो भनेनन् मेरो यो प्रार्थना मेरो पछि पछि दोहोऱ्याउनुहोस्, तर पत्रुसले भने पश्चाताप गर्नुहोस् र येशू ख्रिस्टमा विश्वास गर्नुहोस् र बपतिस्मा लिनुहोस्। फेरि हामीले मानिसहरूलाई हाम्रो पछि पछि प्रार्थना दोहोऱ्याउन लगाएर तुरुन्तै बधाई दिन हतार गरेर कति पनि सहायता गरिरहेको हुँदैनौँ। हामीले उनीहरूलाई बरु उल्टै हानि गरेर पुर्याइरहेका हुन्छौँ, हामीले तिनीहरूलाई मुक्तिको झुटो आश्वासन दिइरहेका हुन्छौँ। त्यसकारण एकजना प्रभुको जन पावल बसेर यसो भन्नुहुन्छ, जीवन साँचो गरी परिवर्तन भएको कुनै बाइबलले प्रमाण दिन नसक्ने अनगिन्ती व्यक्तिहरूले आफूले मुक्ति पाएको कुरामा विश्वास छन्, किनकि तिनीहरूले आफ्नो जीवनमा एकचोटि ख्रिस्टको पछि लाग्ने निर्णय गरेर पापीको प्रार्थना दोहोऱ्याएका थिए। सो ख्रिस्टलाई ग्रहण गर्नुको अर्थ त्यो पापीको प्रार्थना दोहोऱ्याउनु, ग्रहण गर्ने विधि पालना गर्नु भन्ने होइन। त्यसो भए ख्रिस्टलाई ग्रहण गर्नुको अर्थ के हो? कलसीको विश्वासीहरूले कसरी ख्रिस्टलाई ग्रहण गरेका थिए? ख्रिस्टलाई ग्रहण गर्नु भनेको तपाईँ ख्रिस्टको बारेमा के विश्वास गर्नुहुन्छ र तपाईँले ख्रिस्टको बारेमा के स्वीकार गर्नुहुन्छ भन्ने कुरालाई बुझाउँछ। वाट यु बिलिभ अबाउट क्राइस्ट एन्ड वाट यु कन्फेस विथ यु माउथ अबाउट क्राइस्ट एन्ड वाट यु बिलिभ इन यु हार्ट अबाउट क्राइस्ट। ख्रिस्टलाई ग्रहण गर्नु भनेको गर्नुको अर्थ ख्रिस्ट संसारको एकमात्र मुक्तिदाता हुनुहुन्छ भनेर थाहा पाउनु, थाहा गर्नु, स्वर्ग जाने अरू कुनै बाटो छैन, उहाँ मात्र बाटो सत्य र जीवन हुनुहुन्छ भनी मुखले स्वीकार गर्नु हो। पापीहरूलाई तिनीहरूको पाप र परमेश्वर क्रोधबाट बचाउने शक्ति केवल ख्रिस्टमा मात्र छ भनेर विश्वास गर्नु। येशु परमेश्वर हुनुहुन्छ र उहाँ मानिस हुनुहुन्छ, उहाँ तपाईँको एकमात्र मुक्तिदाता हुनुहुन्छ भनेर मानिलिनु हो। यो कुरा तपाईँ आफ्नो मुखले स्वीकार गर्नुहुन्छ र आफ्नो हृदयमा विश्वास गर्नुहुन्छ, म पापी हुँ भने तपाईँ मानिलिनुहुन्छ। तपाईँ दयाको लायक होइन तर न्यायको लायक हुनुहुन्छ भने तपाईँ स्वीकार गर्नुहुन्छ। तपाईँले पवित्र परमेश्वर विरुद्धमा पाप गरेको कुरा स्वीकार गर्नुहुन्छ र ख्रिस्ट तपाईँको एकमात्र आशा र मुक्तिदाता हुनुहुन्छ भने तपाईँ स्वीकार गर्नुहुन्छ। तपाईँ ख्रिस्टलाई मात्र आफ्नो भरोसा बनाउनुहुन्छ, ख्रिस्टलाई ग्रहण गर्नुको अर्थ यो तपाईँ ख्रिस्टको हो भनेर चिन्नुहुन्छ र उहाँलाई आफ्नो जीवनमा स्वीकार गर्नुहुन्छ। कलसीहरूले ख्रिस्टलाई आफ्नो मुक्तिदाताको रूपमा मात्र होइन, मर्नुहुने थुमाको रूपमा मात्र होइन, तर तिनीहरूले ख्रिस्टलाई शासन गर्नुहुने राजा सिंहको रूपमा पनि ग्रहण गरे, जससँग तिनीहरूको जीवनमाथि सर्वोच्च अधिकार छ। तिनीहरूले ख्रिस्टलाई प्रभुको रूपमा ग्रहण गरे, जो ख्रिस्ट जो सृष्टिमा छर्चमा हाम्रो मुक्तिमा सर्वोच्च हुनुहुन्छ। अथवा अर्को शब्द भन्नुपर्दाखेरि हामी भन्न सक्छौँ कि कलसीहरूले सम्पूर्ण ख्रिस्टलाई ग्रहण गरे, होल ख्राइस्ट, सम्पूर्ण ख्रिस्टलाई नै ग्रहण गरे। ख्रिस्टलाई प्रभुको रूपमा ग्रहण गरे, प्रभुलाई येशुको रूपमा ग्रहण गरे, येशुलाई ख्रिस्टको रूपमा ग्रहण गरे, ख्रिस्टलाई प्रभुको रूपमा ग्रहण गरे। उनीहरूले ख्रिस्टलाई चङ्गाइकर्ताको रूपमा ग्रहण गरेनन्, गुरुको रूपमा ग्रहण गरेनन्, एक कमेडियनको रूपमा ग्रहण गरेनन्, हाँसीकलाको रूप कलाकारको रूपमा ग्रहण गरेनन्, तर प्रभुको रूपमा ग्रहण गरे। तिनीहरूले येशुलाई प्रतिज्ञा गरेको मसीहा, अभिषिक्त जन अर्थात् ख्रिस्टको रूपमा ग्रहण गरे। तिनीहरूले उहाँलाई मानिसको रूपमा जन्म लिएर आउनुहुने, जिउनुहुने, दुःख भोग्नुहुने र मर्नुहुने मानव येशुको रूपमा ग्रहण गरे। तिनीहरूले येशु ख्रिस्टलाई सबै कुराको मालिक, सबै कुराको शासक, सबै कुरामाथि शासन गर्ने प्रभुको रूपमा ग्रहण गर्ने, जसको पाउमुनि सफ्तो एकसाथ ल्याइएका छन्। सो तपाईँको निम्ति प्रश्न यो छ, तपाईँले ख्रिस्टलाई कसरी ग्रहण गर्नुभएको छ? कि तपाईँले कलसीहरूले जस्तै ख्रिस्टलाई ग्रहण गर्नुभएको छ? कि तपाईँले उहाँलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्नुभएको छ? यदि छ भने पावल भन्छन्, जसरी ख्रिस्टलाई तिमीले ग्रहण गर्यौ त्यसरी नै उहाँमा जीवन बिताऊ। ख्रिस्टमा जीवन बिताउनुको अर्थ के हो? ख्रिस्टमा जीवन बिताउनुको अर्थ भनेको प्रभुको योग्यको जीवन जिउन हो। यदि तपाईँले ख्रिस्टलाई प्रभुको रूपमा ग्रहण गर्नुभएको छ भने अब तपाईँ ख्रिस्टलाई प्रभु मानेर जिउनुहुन्छ। प्रभुको योग्य हुने जीवन होइन, तर प्रभुको योग्य भइसकेको जीवन तपाईँ जिउनुहुन्छ। योग्य हुनलाई होइन, तर भइसकेको जीवन। ख्रिस्टियनहरू प्रभुको प्रभुत्व, ख्रिस्टको शासनको अधीनमुनि जिउँछन्। तिनीहरूको जीवनशैलीले यही देखाउँदछ कि ख्रिस्टले तिनीहरूको जीवनमा शासन गर्नुहुन्छ, अब शरीर र शैतानले पापले होइन। तिनीहरूको पाप र शैतान, तिनीहरू पाप र शैतानको दासत्वबाट मुक्त भइसकेका छन्। तिनीहरूले संसारको अब ढाँचा अनुसार चल्दैनन्, तिनीहरू संसारको अनुसरण गर्दैनन्, उनीहरूले ट्रेन्ड चलाउ ट्रेन्डको पछि उनीहरू भाग्दैनन्। तिनीहरू संसारको त्यो फ्लोसँगै प्रवाहसँगै चल्दैनन्, बरु तिनीहरू धार्मिकताको मार्गमा हिँड्छन्। ख्रिस्टियनहरू पवित्रताको जीवन जिउँछन्, तिनीहरू परदेशी जस्तो भएर जिउँछन्। यदि तिमीले ख्रिस्टलाई प्रभुको रूपमा ग्रहण गरेको छौ भने देखाऊ आफ्नो जीवनबाट, तिमीको जीवनमा अब पापले होइन, प्रभुले शासन गर्नुहुन्छ जस्तो गरी जियो। सो प्रियहरू, ख्रिस्टमा तपाईँको जीवन, तपाईँको जीवन कस्तो छ? तपाईँले कसरी जीवन बिताइराख्नु भएको छ? तपाईँको जीवनले के देखाउँछ? तपाईँको जीवनले तपाईँको जीवनको शासक प्रभु को हुनुहुन्छ भनेर देखाउँछ। येशु ख्रिस्ट नै तपाईँको जीवनको प्रभु हुनुहुन्छ कि अन्य थोकहरू, सफलता, समृद्धि, चङ्गाइ, पैसा, सम्बन्ध, सेक्स, करियर, तपाईँको जीवनको मालिक को हुनुहुन्छ? तपाईँको जीवनमा कुन कुरा शासन गरे, तपाईँको जीवनलाई कुन कुराले हाँकिरहेको छ? एकजना प्रभुको जन एलिस्टोबेकले यसरी भन्नुहुन्छ, येशुको वचन सत्यता र कथा पश्चिमी संसारमा सयौँ वर्षदेखि उपलब्ध गराइँदै आएको छ, तर अझै पनि प्रायः महिला र पुरुषहरू येशु वास्तवमा को हुनुहुन्छ भने नचिनिकन आफ्नो जीवन एकपछि अर्को हप्ता गर्दै बिताइरहेको छ। विश्वासीहरू पनि यसरी जीवन जिउने कुराबाट मुक्त छैनन्। शनिबारको सङ्गतिमा वा दैनिक उपासनाको समयमा बाहेक अरू बेला विश्वासीहरूको जीवनले प्रभु र मुक्तिदाताको रूपमा येशूसँगको तिनीहरूको सम्बन्धलाई कति पनि झल्काउँदैन। कतै हो तपाईँको वास्तविकता त होइन। कलसीहरूले ख्रिस्टलाई ग्रहण गरे चाहिँ ख्रिस्टमा हिँड्नु पर्थ्यो, ख्रिस्टमा जीवन बिताउनु पर्थ्यो। तर तिनीहरूले ख्रिस्टमा कसरी जीवन बिताउनुपर्छ? पदसाथमा हेर्नुहोस् न, तलतिर पदसाथमा धन्यवाद दिनमा प्रशस्त हुँदै तिमीहरूलाई शिक्षा दिए बमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्वासमा दरिला भएका हो। सो तिनीहरूले ख्रिस्टमा जीवन बिताउने चार तरिकाहरू छन्। पहिले तिनीहरू ख्रिस्टमा जरा गाडिनुपर्छ, दोस्रो तिनीहरू ख्रिस्टमा निर्माण हुनुपर्छ, तेस्रो तिनीहरू विश्वासमा दरिलो हुनुपर्छ, र अन्तमा धन्यवाद दिनमा प्रशस्त हुनुपर्छ। ख्रिस्टमा जीवन बिताउने चारवटा तरिकाहरू छन्। पहिलो, ख्रिस्टमा जरा गाडिनुपर्छ। जरा गाडिएको छ, जरा गाडिँदै जानुपर्छ, जरा झन झन गाडिँदै जानुपर्छ, झन झन तल 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 पुग्दै जानुपर्छ। पावलले हाम्रो ख्रिस्टियन जीवनलाई रुखसँग तुलना गर्छन्। रुख तपाईँ थाहा छ, रुख ट्री, क्रिसमस ट्री यहाँ देखिरहनु भएको छ, त्यस्तै त्यस्तै. तर यो आर्टिफिसियल भयो, ओरिजिनल रुख जसको जरा हुन्छ, यसको जरा छैन तर जरा भएको साँचो रुखसँग तुलना गर्छौँ. सो हामी ख्रिस्टमा जरा गाडिएको रुख जस्तै छौँ. हामी संसारको स्थापना हुनुभन्दा पहिले नै ख्रिस्टमा चुनिएका थियौँ र हाम्रो उद्धारमा हामी ख्रिस्टमा जरा गाडिएका छौँ. हामी भजन सङ्ग्रह एकमा पाइने त्यो खोलाको किनारमा रोपेको रुख जस्तै छौँ, खोलाको किनारमा रोपेको रुख जस्तै छौँ. अब हामी आदममा जरा गाडिएका छैनौँ, त्यो जरा उखेलिसकिएको छ, र अब हामी ख्रिस्टमा जरा गाडिएका छौँ. ख्रिस्ट हाम्रो जग हुनुहुन्छ, यसैले हामी ख्रिस्टमा जरा गाडिएको कारण हाम्रो जरा झन् मुनि मुनिसम्म पुग्नुपर्छ. यदि रुखको जरा गहिरो छ भने, आधी जतिसुकै शक्तिशाली भए भने त्यो रुख खडा रहन्छ. यदि हामी ख्रिस्टमा जरा गाडिएका छौँ भने झुटो शिक्षाहरू जतिसुकै बलियो भए तापनि, समृद्धिको सुसमाचार जतिसुकै आकर्षक भए पनि, कष्ट जति नै पीडादायी भए पनि, हामी ख्रिस्टबाट कति पनि विचलित हुने छैनौँ. जस हामी भुइँसम्मै नुहौँला, भुइँसम्मै हामी नुहौँला, तर हामी लड्ने छैनौँ, भाँचिने छैनौँ, किनकि हाम्रो जरा ख्रिस्टमा गाडिएको छ. हाम्रो जरा ख्रिस्टमा गाडिनुपर्छ. हामी ख्रिस्टसँगको एकताद्वारा उहाँमा जरा गाडिएका छौँ. दोस्रो, ख्रिस्टमा निर्माण हुनुपर्छ. ख्रिस्टमा निर्माण हुँदै ख्रिस्टको जीवनको यौगिक विधा हुनुपर्छ. पावलले हाम्रो जीवनलाई अब यहाँ फेरि रुखसँग होइन, भवनसँग पनि तुलना गर्छन्. भवनसँग निर्माण हुने कुराले पक्कै पनि भवनलाई जनाउँछ. एकपल्ट जग बसालिसकेपछि निर्माणकर्ताहरूले भवन निर्माण गर्दै जान्छ, हामीलाई थाहा छ. त्यसरी नै ख्रिस्टमा हाम्रो जग बसालिएको छ र हामी ख्रिस्टमा अब निर्माण हुँदै जानुपर्छ. हामीलाई शिक्षा दिए बमोजिम, हामीले सिके बमोजिम, हामी ख्रिस्टमा निर्माण हुँदै जानुपर्छ. भन्नुको अर्थ, हामी पवित्रतामा बढ्दै जानुपर्छ, हामी भक्तिको जीवनमा बढ्दै जानुपर्छ, हामी नम्रतामा बढ्दै जानुपर्छ, हामी अरूहरूप्रतिको प्रेममा बढ्दै जानुपर्छ, हामी पवित्रीकरणमा बढ्दै जानुपर्छ, हामी दिनौ ख्रिस्ट जस्तै बन्दै जानुपर्छ. यसको अर्थ त्यही हो, निर्माण हुनुको अर्थ त्यही हो, हामी ख्रिस्टमा निर्माण हुँदै जानुपर्छ. र तेस्रो, विश्वासमा दरिलो हुनुपर्छ. झुटो शिक्षकहरूले विश्वासीहरूको विश्वासमाथि आक्रमण गर्छ. तपाईँलाई थाहा होस्, यदि तिमीहरूले तपाईँको विश्वास आफ्नो हात पार्न सक्यो भने तिनीहरूले सबै कुरा हात पार्नेछ. यसैले पावलले कलसीहरूलाई आफ्नो विश्वासमा दरिलो हुन, आफ्नो विश्वासमा अझ शाब्दिक रूपमा भन्नुपर्दाखेरि स्थापित हुन, इस्टाब्लिस हुन, स्थापित हुन आग्रह गर्छन्. सो ख्रिस्टमा विश्वास गर्नु ख्रिस्टियन जीवनको सुरुवात मात्र, तर त्यो विश्वास बढ्न आवश्यक छ. यो विश्वास ख्रिस्टमा दृढतापूर्वक स्थापित हुन आवश्यक छ, अनि यो तब मात्र हुनेछ जब हामी सुसमाचारको ज्ञानमा वृद्धि हुँदै जान्छौँ. सुसमाचारको ज्ञानमा वृद्धि हुँदै जान्छौँ, जब हामी सुसमाचारको ज्ञानमा वृद्धि हुँदै जान्छौँ, विश्वासमा हामी वृद्धि हुँदै जान्छौँ, बलियो हुँदै जान्छौँ, स्थापित हुँदै जान्छौँ. त्यसैले हप्तामा एकपटक चर्चमा उपस्थित भएर मात्र पुग्दैन प्रियहरू. तपाईँले हरेक दिन बाइबल पढ्नै पर्छ, तपाईँले हरेक दिन बाइबल अझ राम्ररी सिकाउने, बाइबलतिर डोर्याउने पुस्तकहरू पढ्नै पर्छ, तपाईँ अरू विश्वासीहरूसँग भेट्नै पर्छ, सकेसम्म अरू सङ्गतिहरूमा उपस्थित हुने कोसिस गर्नै पर्छ. विश्वासमा दरिलो हुनलाई तपाईँले विश्वासीहरूको समुदायमा आफ्नो समय बिताउनै पर्छ. र अन्तमा धन्यवाद दिनमा प्रशस्त हुनुपर्छ. हामी हाम्रो जीवनमा भएको परमेश्वरको अनुग्रहको लागि धन्यवाद दिनुपर्छ. ख्रिस्टको कामको लागि हामी कृतज्ञ हुनुपर्छ. ख्रिस्टमा हामीसित भएको सबै आशिषहरूको लागि हामीले परमेश्वरलाई धन्यवाद दिनै पर्छ. हामी कृतज्ञ हुनुपर्छ. ख्रिस्टमा भएको हाम्रो विश्वास देखाउने एउटा तरिका भनेकै कृतज्ञता हो. हामी गनगनाउँदैनौँ, तर हामी हर समय धन्यवादी हुन्छौँ. हामीले यो कुरा बिर्सनु हुँदैन कि ख्रिस्टमा जरा गाडिने, निर्माण हुने र ख्रिस्टमा हाम्रो विश्वासमा हामी बलियो हुने कुरा हाम्रो आफ्नै प्रयासमा निर्भर छैन. यसको लागि हामी परमेश्वरमा निर्भर छौँ. परमेश्वर नै हुनुहुन्छ जसले हामीलाई सक्षम पार्नुहुन्छ, जसले हामीलाई ख्रिस्टमा जीवन बिताउन बल र शक्ति दिनुहुन्छ. त्यसकारण हामी परमेश्वरलाई धन्यवाद दिनमा प्रशस्त हुनैपर्छ. मुरी मुरी प्रभुलाई मुरी मुरी धन्यवाद हामीले दिनै पर्छ, किनकि उहाँले मात्र हामीलाई प्रभुको योग्यको जीवन बिताउन सहायता गर्नुहुन्छ. सो प्रिय क्रिस्चियनहरू, ख्रिस्ट तपाईँको लागि पर्याप्त हुनुहुन्छ. यदि हुनुहुन्छ भने ख्रिस्टमा तपाईँले कसरी जीवन बिताइरहनु भएको छ, कि तपाईँ ख्रिस्टलाई ग्रहण गरेर चाहिँ उहाँमा जीवन बिताइरहनु भएको छ, कि तपाईँ धन्यवाद दिनमा प्रशस्त उहाँमा जरा गाडिएको निर्माण भएका र विश्वासमा दरिला हुनुहुन्छ, तपाईँको जीवन कस्तो छ? ख्रिस्ट पर्याप्त हुनुहुन्छ, त्यसैले हामीले उहाँमा जीवन बिताउनु पर्छ। आज बच्चा दोस्रो बुदा, ख्रिस्ट पर्याप्त हुनुहुन्छ, त्यसैले हामी झुटो शिक्षकहरूको छलमा पर्नु हुँदैन, झुटो शिक्षकहरूको छलमा पर्नु हुँदैन, उनीहरूको पासोमा पर्नु हुँदैन, उनीहरूको फन्दामा पर्नु हुँदैन, उनीहरूलाई हाम्रो विश्वास हाइज्याक गर्न दिनु हुँदैन, उनीहरूले तपाईँलाई किडन्याप नगरोस्, तपाईँ उनीहरूबाट जोगिनै पर्छ। पद आठलाई हेर्नुहोस् न, यहाँनिर पद आठलाई ध्यान देऊ कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई सिकार नबनाओस् जो ख्रिस्टका अनुसार होइनन्, तर मानिसको परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अडिएका हुन्छन्। कलसीहरू साथै हामी होसियार रहौँ, सतर्क रहौँ भन्ने पावल चाहन्छन्। तिनीहरू सतर्क रहने आफ्नो त्यो कर्तव्यबाट पछि हट्न मिल्दैन, हामी पनि मिल्दैन। ख्रिस्टले भन्नुभयो चाहिँ विश्वासीहरू, कलसीको विश्वासीहरू, हामीहरू होसियार रहनुपर्छ, जागा रहनुपर्छ। किन? किनकि कतिखेर भेटौँ र तिनीहरूलाई निलिहालौँ भने बुवासाहरू यताउति घुमिरहेका छन्। ती बुवासाहरू अरू कोही नभएर झुटो शिक्षकहरू हुन्, झुटो शिक्षकहरू हुन्, झुटो शिक्षकहरूले ख्रिस्टियनहरूको शिकार गर्छन्, शिकार गर्छन्। कसरी कसरी शिकार गर्छन्? पावल भन्छन् तिनीहरूले आफ्नो दर्शनशास्त्र र खोक्रो छलद्वारा विश्वासीको शिकार गर्छन्। अर्को शब्दमा भन्ने हो भने तिनीहरूले दर्शनशास्त्रको खोक्रो छलद्वारा शिकार गर्छन्, छल गर्ने दर्शनशास्त्रद्वारा शिकार गर्छन्। तिनीहरूले परमेश्वर, ख्रिस्ट, पाप, न्याय र जीवनको बारेमा, परमेश्वर, ख्रिस्ट, पाप, न्याय र जीवनलाई अझ राम्ररी बुझ्न, मानिसहरूलाई मद्दत गर्न होइन, तर तिनीहरूलाई छलमा पार्न परमेश्वरको बारेमा, ख्रिस्टको बारेमा, न्यायको बारेमा, पापको बारेमा सिकाउने बहाना गर्छन्। मलाई माछा मार्न एकदमै मनपर्छ, गडेउला बल्छीमा लगाएर वर्षायामको समयमा धानबारीमा हिलो त्यो हिले माछा, हिलोमा पाइने हिले माछा खुब मारियो। हामीले गडेउलालाई यति बल्छीमा यस्तो मिलाएर हुन्थ्यौँ कि माछाले केही सुइँको नै पाउँदैन थियो। हाम्रो उद्देश्य माछाले पेट भरोस्, माछाले आफ्नो भोक मेटोस् भन्ने थिएन, तर माछा मारेर आफ्नो पेट भर्नु थियो। हामीले गडेउलाको प्रयोग गरेर माछाको शिकार गर्ने गर्थ्यौँ, माछा मार्ने गर्थ्यौँ। त्यसै गरी झुटो शिक्षकहरूले विश्वासीहरूलाई आफ्नो शिकार बनाउन दर्शनशास्त्रको प्रयोग गर्छन्, दर्शनशास्त्रको प्रयोग गर्छन्। तर प्रश्न भनेको दर्शनशास्त्र भनेको के हो? वाट इज फिलोसफी? दर्शनशास्त्रलाई अङ्ग्रेजीमा फिलोसफी भनिन्छ। फिलोसफी दुई ग्रिक शब्दहरू मिलेर बनेको छ, फिलियो र सोफिया। फिलियोको अर्थ प्रेम भन्ने हुन्छ र सोफियाको अर्थ बुद्धि भन्ने हुन्छ। यसको अर्थ दर्शनशास्त्र भनेको बुद्धिको प्रेम हो, र यो बुद्धिले परमेश्वरको बुद्धिलाई जनाउँदैन, यसले मानिसको बुद्धि, मानिसको तर्क, मानिसको सोचाइ र विचारलाई जनाउँछ। प्रभुको जन क्याल्भिन यसरी भन्नुहुन्छ, पावलले निन्दा गरेको दर्शनशास्त्रले मानिसको टाउकोबाट निस्किने सबै त्यो जाली सिद्धान्तहरूलाई, शिक्षाहरूलाई जनाउँदछ। एक अर्थमा भन्ने भने सबै दर्शनशास्त्री हुन्, सबै मानिस दर्शनशास्त्री हुन्, किनकि परमेश्वर, संसार र जीवनको बारेमा सबैले आफआफ्नो दृष्टिकोण राख्ने गर्छ, सबैले आफआफ्नो राय राख्छन्, राजनीतिज्ञदेखि लिएर कलाकारहरूसम्म सबैले आफआफ्नो विचार राख्ने गर्छन्। तर प्रश्न भनेको कि हाम्रो दर्शनशास्त्र, हाम्रो विचार, तर्क बाइबलमा आधारित छ, बाइबलमा आधारित छ कि यसले, हाम्रो दर्शनशास्त्र, हाम्रो विचारले परमेश्वरको वचनको सत्यतालाई प्रतिबिम्बित गर्छ, झल्काउँछ, हामीलाई छल गर्ने त्यो उद्देश्य बोकेको त्यो दर्शनशास्त्रलाई लिएर सजग हुनैपर्छ। यो छलकपटपूर्ण दर्शनशास्त्र कहाँबाट आउँछ? यसको स्रोत के हो? यसको स्रोत के हो? पावलले पहिला यो कहाँबाट आउँदैन भन्ने बताउँछन्, त्यसपछि यो कहाँबाट आउँछ भन्ने बताउँछन्। तपाईँले पद आठमा हेर्नुहोस् न, पद आठमा ध्यान दियो कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीलाई शिकार नबनाओस् जो ख्रिस्टका अनुसार होइन। कहाँबाट आउँदैन? ख्रिस्टबाट आउँदैन। तर कहाँबाट आउँछ? मानिसको परम्परा र दोस्रो विश्वका आधारभूत सिद्धान्तहरू। पहिलो यो कहाँबाट आएको होइन, यो दर्शनशास्त्र, यो मानवीय तर्क विचार जसले हामीलाई ख्रिस्टबाट टाढा लान्छ, कहाँबाट आउँछ? कहाँबाट आउँदैन? यो ख्रिस्टबाट आएको होइन, यो ख्रिस्टका अनुसार होइन। सो क्रिस्टले तिनीहरूको अथवा झुटो शिक्षकहरूको शिक्षालाई अनुमोदन गर्नुहुन्न. तिनीहरूले जेसुकै भने तापनि तिनीहरूको शिक्षालाई, ख्रिस्टको शिक्षा र ख्रिस्टको कार्यलाई प्रतिबिम्बित गर्दैन. तिनीहरूको शिक्षा वचनमा आधारित छैन. तिनीहरूले जे सिकाउँछन् त्यो तिनीहरूले परमेश्वरबाट सिकेका होइनन्, किनकि सिक्नलाई तिनीहरू परमेश्वर कहाँ आएका छैनन्, तिनीहरू पवित्र आत्माबाट सिकेका होइनन्. तिनीहरूले यसु यसु भन्न सक्छन् तर तिनीहरू यसुको अनुसार छैनन्. तिनीहरूले प्रचार गरेको यसु पावलले प्रचार गरेको यसुभन्दा फरक छ. ख्रिस्टको बारेमा तिनीहरूले जति बताए, जे जति बताए त्यसको बाइबलले ख्रिस्टसँग कुनै सम्बन्ध थिएन. पावलको समयमा त्यो झुटो शिष्यहरूले जे जति उनीहरूले बताए, जे जति सिकाए ख्रिस्टको बारेमा, मुक्तिको बारेमा, जीवनको बारेमा, जे जति उनीहरूले शिक्षा दिए, त्यो 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 बाइबलसँग कति पनि मिल्दैन थियो. आज त्यस्तै छ, कति शिक्षाहरू हामी सुन्छौँ तर बाइबलसँग मिल्दैन. यो ख्रिस्टका अनुसार होइन, ख्रिस्टबाट आएको होइन. त्यसैले प्रिय क्रिस्चियनहरू, कसैले ख्रिस्टको नाउँ लियो भन्दैमा प्रभावित हुनु पर्दैन, इम्प्रेस्ड हुनु पर्दैन. तर ध्यान दिनुहोस् कि तिनीहरूले येशूको नाउँलाई कसरी आफूलाई उच्च पार्ने हिसाबले प्रस्तुत गर्छन्, जसले ख्रिस्टको महिमालाई होइन तिनीहरूको आफ्नै एजेन्डालाई बढुवा दिन्छ. तिनीहरूको शिक्षाले ख्रिस्टको महिमालाई बढुवा दिँदैन, तिनीहरूको शिक्षाले पवित्रतालाई बढुवा दिँदैन, तिनीहरूको शिक्षा ख्रिस्ट अनुसार हुँदैन. सो यदि यो ख्रिस्टबाट आएको होइन भने कहाँबाट आएको हो त? यो दर्शनशास्त्र जसले छल गर्छ यसको यसको स्रोत के हो? यसको दुईवटा स्रोतहरू छ, मानिसको परम्परा र विश्वका आधारभूत सिद्धान्तहरू. सो झुटो शिक्षकहरूको दर्शनशास्त्र मानिसको परम्परामा आधारित थियो. कलसीका झुटो शिक्षकहरूले मुक्ति प्राप्त गर्न, पवित्रता प्राप्त गर्न शरीरलाई शास्ति दिनुपर्ने, निश्चित भोजनबाट अलग रहनुपर्ने, विवाहलाई पनि उनीहरूले इन्कार गर्थे, दिन र बारहरू मान्नुपर्ने, यस्तै कुरा सिकाइरहेका थिए. तिनीहरूसित मानिसहरूलाई दास बनाउने थुप्रै मानव निर्मित नियमहरू थिए. तिनीहरू व्यवस्थावाद, व्यावहारिकतावाद र नैतिकतावाद, तपस्वीवादको यो क्षेत्रमा उनीहरू अब्बल शिक्षक थिए. तिनीहरूका सबै शिक्षाहरू, तिनीहरूका सिद्धान्त मानिसको विचार, मानिसको आइडिया, मानव परम्परामा आधारित थिए. कृपया गलत नबुझ्नु होला कि मानिसको परम्परा आफैमा खराब छैन. ह्युमन ट्रेडिसन इन एन्ड अफ इट्सेल्फ इज नट ब्याड. मानिसको परम्परा राम्रो पनि छ. पावलले अन्यन्त्र मानिसको परम्पराको बारेमा सकारात्मक कुरा गर्छ. हामीले प्रेरितीय परम्परालाई कायम राख्नुपर्छ, हामीले सुधारवादी बाइबलीय परम्परालाई कायम राख्नुपर्छ. तर कलसेको सन्दर्भमा मानिसको परम्पराले यस्तो परम्परालाई जनाउँदछ कि जसको उत्पत्ति ईश्वरीय सत्यतामा नभई, डिभाइन ट्रुथमा नभई, मानवीय तर्कमा थियो, मानवीय विचारमा थियो. यदि आजको दिनमा हामीले सुन्ने शिक्षाहरू परमेश्वरको वचनमा, प्रकृति वचनमा आधारित नभएर मानिसको आफ्नै दर्शनशास्त्र, अनुभव, विचारमा, तर्कमा आधारित छ भने हामी होसियार हुनुपर्छ, होसियार हुनुपर्छ. मानिसले आफ्नै तर्कमा भरोसा गर्नु हुँदैन, किनकि उसको माइन्ड पापद्वारा ग्रसित छ. आफ्नो मनमा मानिस पूर्णतया भ्रष्ट छ. त्यसैले जब जब भ्रष्ट मनले सोच्छ, ऊ परमेश्वरको प्रकृति इच्छाको विपरीत सोच्छ. जब जब भ्रष्ट मनले सोच्छ, परमेश्वरको प्रकट सत्यताको विपरीतमा सोच्छ उसले, किनकि हामी परमेश्वरको विरुद्धमा गएको छौँ. हाम्रो माइन्ड पनि परमेश्वरको विरुद्धमा गएको छ, हाम्रो तर्क पनि परमेश्वरको विरुद्धमा जान्छ. त्यसैले मानिसले ठिक तरिकाले सोच्नको लागि र परमेश्वरको महिमा गर्ने तरिकामा सोच्नको लागि उसको मन परमेश्वरको अनुग्रहद्वारा नयाँ हुन आवश्यक छ, नयाँ हुन आवश्यक छ. यदि तपाईँ एउटा परम सत्यता, अल्टिमेट ट्रुथको निष्कर्षमा पुग्न आफ्नो तर्कमा निर्भर हुनुहुन्छ भने, आफ्नो आफ्नो माइन्डमा, आफ्नो दिमागमा, सोचमा, तपाईँ आफ्नो बौद्धिकतामा तपाईँ निर्भर हुनुहुन्छ भने, तपाईँ खतराको एउटा क्षेत्रमा खडा हुनुहुन्छ, तपाईँ खतरा ठाउँमा उभिरहनु भएको छ. हाम्रो दिमागले हामीलाई सधैँ झुटा कुरामा विश्वास गर्नलाई उस्काउँछ. त्यसकारण रोमी 1:21-22 यसरी भनेको छ, किनकि परमेश्वरले चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढाए, तर तिनीहरू आफ्ना विचारमा बेकाममा भए र तिनीहरूको मूर्ख मन झन् अध्यारो भयो. बुद्धिमान छु भन्ने दावी गरे तापनि तिनीहरू मूर्खै भए, मूर्खै भए.
जब कसैले
भन्छ म विश्वास गर्न सक्दिनँ कि तपाईँ कसरी 21 औं शताब्दीको मानिस भएर पनि प्रविधि इन्टरनेटको जमानामा पनि खुला दिमाग भएको एक विचारको रूपमा कसरी तपाईँ परमेश्वरको अस्तित्वमा विश्वास गर्नुहुन्छ। आई क्यानट बिलिभ तपाईँ कसरी पापको वास्तविकता र परमेश्वरको न्यायमा विश्वास गर्नुहुन्छ 21 औं शताब्दीको मानिस भएर एडभान्स मानिस भएर त्यो पोस्ट मोडर्न वर्ल्डमा जिउने मानिस भएर तपाईँ कसरी ख्रिस्टमा विश्वास गर्न सक्नुहुन्छ यदि कसैले यसरी भन्छ भने यसले ऊ अरू मानिसभन्दा कति स्मार्ट रहेछ कति बुद्धिमानी छ भनेर कति पनि साबित गर्दैन तर यसले यही साबित गर्दछ ऊ उसको मन पापको कारणले भ्रष्ट भएको छ ऊ मनमा अँध्यारो छ त्यस्तो उसले देखिरहेको छैन उसले बुझिरहेको छैन आत्मिक दुनियाँले उसको जीवनमा कति पनि अर्थ राख्दैन। मित्रहरू हामी मानवीय तर्कद्वारा सत्यता पत्ता लगाउँदैनौँ अनुभवद्वारा सत्यता पत्ता लगाउँछौँ अनुभवद्वारा जुटो शिक्षकहरूको दर्शनशास्त्रको स्रोत मानिसको परम्परा थियो दोस्रो तिनीहरूको दर्शनशास्त्रको स्रोत विश्वका आधारभूत सिद्धान्त थियो विश्वका आधारभूत सिद्धान्तले केलाई सङ्केत गर्छ त्यहाँ एकभन्दा सायद बढी नै विचार छ होला यसले केलाई जनाउँछ भन्ने विषयमा तर कलसीहरूको सन्दर्भलाई यसो विचार गर्दा अध्याय दुई अध्यायको 20 पदलाई हेर्दा अध्याय दुई अध्यायको 20 पदलाई हेर्दा मलाई लाग्छ कि विश्वको आधारभूत सिद्धान्तहरूले दुष्टात्मा आत्माहरूको सिद्धान्त उनीहरूको शिक्षा सैतानको दास बनाउने सिद्धान्तलाई बुझाउँछ तर हामी जब सैतानका सिद्धान्त शिक्षाको कुरा गर्छौँ हामी क्रिस्चियनहरू हामी के बुझ्नुपर्छ भने हामी उनीहरूको सैतानको शिक्षा र सिद्धान्तको अधीन मुनि छैनौँ हामी सैतानको शिक्षा सिद्धान्तको दासत्व मुनि छैनौँ तर दर्शनशास्त्र खोक्रो दर्शनशास्त्र जसले छल गर्छ जसले झुक्क्याउँछ हेर्दामा सक्कली देखिन्छ तर त्यो कपी मात्र बजारमा कहिले किनमेल गर्न जाँदा हेर्दा ठ्याक्कै नाइकी ठ्याक्कै एडिडास देखिन्छ ब्रान्डेड छ तर त्यो कपीको पनि कपीको पनि कपीको पनि कपी हो दर्शनशास्त्र हेर्दामा एकदमै साँचो शिक्षा जस्तो देखिन्छ हो जस्तो लाग्छ आमेन अरूले भनिहालौँ जस्तो लाग्छ कता कता त्यो आङहरू झुर्मुराउन थाल्छ पवित्र आत्मा काम भनेर सायद तपाईँले भन्न पनि सक्नुहुन्छ तर त्यसको स्रोत अरू केही नभएर दास बनाउने सैतानको सिद्धान्त हो सैतानको सिद्धान्त मैले भनिरहेको छैन बाइबलले भनिरहेको छ ओके मसँग नरिसाउनु होला तपाईँलाई रिस उठ्दैछ भने भित्रभित्र बाइबलमा भनिरहेको छ तिनीहरूको यो दर्शनशास्त्र कहाँबाट आएको ख्रिस्टका अनुसार होइन तर विश्वका आधारभूत सिद्धान्तहरूबाट आएको सो पावलले प्रेरितहरूको शिक्षाबारे पनि तिमोथीलाई चेतावनी दिँदै पहिलो तिमोथी 4 अध्यायको 1 पदमा यसरी भनेका थिए पवित्र आत्मा प्रष्टै भन्नुहुन्छ कि पछि आउने समयमा छली आत्मा र भूतप्रेतका सिद्धान्तहरूतिर मन लाएर कोही विश्वासद्वारा विश्वासबाट तर्की जानेछन् सो पावलले तिमोथीलाई पनि सम्झाएको छ कलसीको विश्वासीहरूलाई अहिले भनिरहेको छ तिमोथीलाई पनि सम्झाएको छ पावलले पहिले नै कि कोही मानिसहरू भूतप्रेतका सिद्धान्ततिर लागेर विश्वासबाट तर्की जानेछन् कलसीका विश्वासीले सामना गरेको समस्या यही थियो कि ती झुटो शिक्षकहरू भूतप्रेतको सिद्धान्तमा आधारित दर्शनशास्त्र लिएर छिरिसकेका थिए र पावलले होसियार गराउँदैछन् कलसीहरू ख्रिस्टमा स्थिर थिए त्यसकारण पावलले योभन्दा अगाडिको 1 अध्यायको 29 पदमा 5 पदमा तिमी ख्रिस्टमा तिमीहरूका विश्वासको स्थिरतामा म रमाउँछु भनेका थिए सो कलसीको विश्वासीहरू ख्रिस्टमा स्थिर थिए त्यही पनि तिनीहरू सजग रहनु पर्थ्यो हामीलाई कसले छुन सक्छ र हामी प्रेरितको शिक्षा पाएको मानिस हौँ पावलले चर्च स्थापना नगरे पनि इफाफसले चर्च स्थापना गरे तर इफाफसले सुसमाचार कहाँबाट सुन्यो पावलबाट सुन्यो हामीलाई झुटो शिक्षाले हाम्रो के बिगार्न सक्छ भनेर उनीहरूले फुटिन लगाउँदै बस्न मिल्दैन थियो उनीहरू सजग हुनुपर्थ्यो उनी होसियार हुनुपर्थ्यो तिनीहरू सतर्क रहनु पर्थ्यो किनकि तिनीहरूको वरपर थुप्रै अभावले शिक्षाहरू मौलाइरहेको थियो प्रिय हामी पनि सजग सचेत रहनुपर्छ, हामी पनि सजग रहनुपर्छ, हामी पनि होसियार रहनुपर्छ, किनकि यहाँ हाम्रो वरपर पनि थुप्रै अभाइबल शिक्षाहरू मौलाइरहेको छ। सामाजिक सञ्जाल यसो विचार गर्नुहोस् न, झुटो शिक्षाहरू र समृद्धिको सुसमाचारले भरिएको छ, कति मजा लाग्ने शिक्षाहरू पाइन्छ युट्युबमा होइन र फेसबुकमा, कति मजा आउँछ सुन्दाखेरि। के तपाईँले कहिले बाघको मुखमा बाख्रा देख्नुभएको छ? बाघको मुखमा बाख्रा टिभीमा देख्नुभएको छ होला। हो, ठ्याक्कै त्यसै गरी धेरै धेरै थुप्रै क्रिस्चियनहरू झुटो शिक्षकहरूको मुखमा ती बाख्राहरू चाहिँ छन्, धेरै क्रिस्चियनहरू। त्यसैले होसियार हुनुहोस्, भूत प्रेतको सिद्धान्त बोकेर हिँड्ने झुटो शिक्षकहरूको शिकार नबन्नुहोस्। तिनीहरूले तपाईँलाई किडन्याप नगरोस्। तपाईँ ख्रिस्टमा हुनुहुन्छ, ख्रिस्ट काफी हुनुहुन्छ, ख्रिस्ट पर्याप्त हुनुहुन्छ, ख्रिस्ट जो हुनुहुन्छ र उहाँले तपाईँको निम्ति क्रुसमा जे गर्नुभयो त्यो काफी छ तपाईँलाई। अब ख्रिस्ट बाहेक नयाँ शिक्षाको खाँचो छैन। रहस्यको शिक्षा सिकाउने दाबी गर्नेहरूदेखि तपाईँ होसियार हुनुहोस्। ख्रिस्ट काफी हुनुहुन्छ, ख्रिस्ट पर्याप्त हुनुहुन्छ, पुगिसर हुनुहुन्छ, यथेष्ट हुनुहुन्छ, त्यस कारण तपाईँले उहाँमा जीवन बिताउनुपर्छ। ख्रिस्ट पर्याप्त हुनुहुन्छ, त्यसैले हामी झुटो शिक्षकहरूको छलमा पर्नु हुँदैन। र तेस्रो, ख्रिस्ट पर्याप्त हुनुहुन्छ, त्यसैले हामीले उहाँको पर्याप्ततामा भरोसा गर्नुपर्छ। ख्रिस्ट पर्याप्त हुनुहुन्छ, त्यसैले हामीले उहाँको पर्याप्ततामा भरोसा गर्नुपर्छ। क्राइस्ट इज इनफ, हि इज सफिसियन्ट, देयरफोर वी सुड ट्रस्ट इन हिज सफिसियन्सी। एकपल्ट पद 9 र 10 हेर्नुहोस् न बाइबलमा, पद 9 र 10। किनकि ख्रिस्टमा ईश्वरत्वको सारा परिपूर्णता शरीरमा बास गर्दछ र उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ। उहाँ नै समस्त शासन र अधिकारको शिर हुनुहुन्छ। झुटो शिक्षकहरूले शरीर खराब छ र आत्मा असल छ भनेर सिकाउँथे र उनीहरूको तर्क अनुसार परमेश्वर आत्मा हुनुहुन्छ र उहाँ शरीर बन्न सक्नुहुन्न। किन? किनकि शरीर खराब छ। पवित्र परमेश्वर खराब शरीरमा आउन सक्नुहुन्न, अथवा यसको अर्थ येशु मानिस बन्न सक्नुहुन्न, किनकि परमेश्वर खराब शरीरमा बास गर्न सक्नुहुन्न। झुटो शिक्षकहरूले येशु ख्रिस्टको त्यो मानवत्वलाई, अथवा येशु ख्रिस्टको मानवतालाई, ह्युम्यानिटी अफ जिजस, येशु ख्रिस्टको मानवतालाई इन्कार गरिरहेका थिए र तिनीहरूले येशुको ईश्वरत्वलाई पनि इन्कार गरिरहेका थिए। त्यसैले येशु परमेश्वर मानिस दुवै हुनुहुन्छ भन्ने कुरा तिनीहरूको त्यो मानवीय तर्क र विचारभन्दा बाहिरको कुरा थियो, बाहिर। किनकि येशुको बारेमा उनीहरूले बाइबलबाट सिकिरहेका थिएनन्, तर उनीहरूले मानवीय तर्कका आधारमा, विचारका आधारमा, मानवीय परम्परा र सैतानबाट सिकिरहेका थिए। तर पावल भन्छन्, डोन्ट लेट देम फुल यु, डोन्ट लेट देम ट्रिक यु, डोन्ट लेट देम किडन्याप यु। तिनीहरू तिमीहरूलाई मूर्ख नबनाउन्, पावल यही भनिरहेको छ, तिनीहरू तिमीहरूलाई शिकार नबनाउन्, किनकि तिमीहरू जान्दछौ कि ख्रिस्ट नै परमेश्वर हुनुहुन्छ, ख्रिस्ट नै प्रभु हुनुहुन्छ। तिमीले ख्रिस्टलाई प्रभुको रूपमा स्वीकार गरेको छौ। परमेश्वरको सारा परिपूर्णता, सम्पूर्ण परमेश्वर ख्रिस्टमा बास गर्नुहुन्छ, तिमीलाई थाहा छ। परमेश्वरको 10% होइन, 20% होइन, 60-70% पनि होइन, तर 100% ख्रिस्टको शरीरमा, ख्रिस्टको मानव शरीरमा बास गर्नुहुन्छ। येशु मानव र परमेश्वर दुवै हुनुहुन्छ। उहाँको एक व्यक्तिमा दुई स्वभावहरू छन्, उहाँ परमेश्वर हुनुहुन्छ र उहाँ मानिस हुनुहुन्छ। पुरानो करारमा परमेश्वर पवित्र स्थानमा मात्र बस्ने गर्नुहुन्थ्यो, जुन पछि आएर मन्दिरमा परिणत भयो, पवित्र स्थान मन्दिरमा परिणत भयो। परमेश्वर करुबहरूको बिचमा कृपा आसनमा बस्ने गर्नुहुन्थ्यो। तर अब नयाँ क्रममा जब हामी आउँछौँ, परमेश्वर मन्दिरमा बास गर्नुहुन्न। प्रेरित 17 अध्याय अनुसार परमेश्वर मानिसको हातले बनाएका ती मन्दिरहरूमा बास गर्नुहुन्न, परमेश्वर हाम्रा मुक्तिदात येशु ख्रीष्टको व्यक्तिमा बास गर्नुहुन्छ, उहाँ ख्रिस्टको शरीरमा बास गर्नुहुन्छ। यहोना 1 अध्याय 14 पदले भन्दछ, अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भए हाम्रा बीचमा बास गर्नुभयो, हामीले उहाँको महिमा देख्यौँ, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। परमेश्वरलाई कसैले कहिले देखेको छैन, पिताको साथमा हुनुहुने एकजना एकमात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ। सो जसले परमेश्वरलाई, जसले ख्रिस्टलाई देखेको छ, उसले परमेश्वरलाई देखेको छ। धेरै मानिसहरूले ईश्वरको एकभन्दा बढी अवतारहरू भएको विश्वास गर्छन्, धेरै मानिसहरूले, अधिकांश मानिसहरूले मानिसहरू सोच्छन् कि परमेश्वरले आफूलाई विभिन्न अवतारहरूमा, विभिन्न समय र युगहरूमा उहाँले विभाजित गर्नुभएको छ, छुट्टै छुट्टै समयमा छुट्टै छुट्टै उहाँ ठुला ठुला फिगरहरूमा मानिसहरू व्यक्तिहरू उहाँ अवतार लिएर आउनुभएको छ भनेर मानिसहरू विश्वास गर्ने गर्छ। तर बाइबलको अनुसार परमेश्वरको एउटै मात्र अवतार भएको थियो, एउटै मात्र अवतार थियो र त्यो 2000 वर्ष पहिले भएको थियो, एउटै मात्र अवतार 2000 वर्ष पहिले। गड ह्याड ओन्ली वान इन्कार्नेसन एन्ड द्याट वाज 2000 इयर्स अगो। परमेश्वर ख्रिस्ट येशूमा देह धारण हुनुभयो, परमेश्वरको सम्पूर्ण ईश्वरत्व, परमेश्वरको 100% ख्रिस्ट येशूमा बास गर्नुभयो। तपाईँलाई थाहा छ ख्रिसमस केको बारेमा? ख्रिसमस यसैको बारेमा हो, ख्रिसमस देह धारण गर्नुहुने ईश्वर मानव येशू ख्रिस्टको बारेमा हो। हामी यो सोमबार बिहान 10 बजे यसै हलमा ख्रिसमस मनाउने उद्देश्य लिएर हामी भेला हुँदैछौँ। तपाईँहरू सबैलाई निम्तो छ, कृपया यहाँ समयमा उपस्थित हुने योजना बनाउनुहोला र बडो आनन्दको खुसीको खबर सुन्ने, गाउने, पढ्ने यो अवसर नगुमाउनुहोला। ढिलो आउनुभयो भने तपाईँले यो अवसर गुमाउनुहुन्छ। सुप्रियहरू, येशू सधैँ परमेश्वर हुनुहुन्थ्यो तर उहाँ सधैँ मानिस हुनुहुन्नथ्यो, तर आजभन्दा 2000 वर्ष पहिले येशू मानिस बन्नुभयो, उहाँ अब सधैँ मानिस हुनुहुनेछ। सधैँ येशू पूर्ण रूपमा परमेश्वर हुनुहुन्छ र उहाँ पूर्ण रूपमा मानिस हुनुहुन्छ सधैँको लागि। अहिले येशू यतिखेर पूर्ण रूपमा परमेश्वर हुनुहुन्छ, यतिखेर उहाँ पूर्ण रूपमा मानिस हुनुहुन्छ र उहाँ पिताको दाहिने हातपट्टि बसिरहनु भएको छ। तर एक दिन येशू फर्किआउनुहुनेछ, मानिसको रूपमा उहाँ फर्किआउनुहुनेछ। यो कसरी हुनसक्छ? एक व्यक्तिमा परमेश्वर र मानव दुईवटा स्वभाव कसरी हुनसक्छ? यो दर्शनशास्त्रले भ्याउँदैन कुरा, यो मानवीय तर्कले यसलाई एक्सप्लेन गर्न सक्दैन, ऋषिले सक्दैन, हामी सक्दैनौँ। यो बाइबलको सत्यता हो, स्वीकार गर्नुपर्छ, यो बाइबलमा छ। यदि आज बिहान यस बिहान तपाईँ ख्रिस्टको चेला हुनुहुन्न भने म तपाईँलाई यो ख्रिस्ट, यो बाइबलले बताएको ख्रिस्टलाई विचार गर्न प्रोत्साहन दिन चाहन्छु, जसमा परमेश्वरको सम्पूर्ण परिपूर्णता बास गर्नुभयो, ख्रिस्ट मानिस बन्नुभयो र तपाईँ र म जस्ता पापीहरूको निम्ति क्रुसमा मर्नुभयो। यदि तपाईँ आफ्नो पापहरूबाट फर्कनुहुन्छ र उहाँमा भरोसा गर्नुहुन्छ भने, यदि तपाईँले आफैलाई म एक पापी हुँ, मैले परमेश्वरको एकदम पाप गरेको छु र येशू ख्रिस्ट मात्र मलाई बचाउन सक्नु, त्यो योग्य मुक्तिदाता हुन्छ भने, तपाईँ स्वीकार गर्नुहुन्छ भने, आफ्नो हृदयले विश्वास गर्नुहुन्छ भने तपाईँले पनि मुक्ति पाउनुहुनेछ, तपाईँको पनि पाप क्षमा हुनेछ। यदि तपाईँ ख्रिस्टमा आउनुहुन्न भने यो समय म तपाईँलाई आग्रह गर्दछु, आफ्नो पापहरूबाट फर्किनुहोस् र येशू ख्रिस्टमा विश्वास गर्नुहोस्। र चर्च, प्रिय चर्च, यदि येशू पूर्णतया परमेश्वर हुनुहुन्छ, पूर्णतया मानिस हुनुहुन्छ, र यदि येशू ख्रिस्ट हाम्रो लागि मर्नुभयो, जी उठ्नुभयो र हाम्रो लागि, हाम्रो मुक्तिको खातिर उहाँ जी उठ्नुभयो, स्वर्ग चढिजानुभयो, एक दिन फर्काउनुहुन्छ भने, र यदि हाम्रो मुक्तिको लागि हामीसँग अब कुनै कुराको कमी छैन भने हामी निर्धक्क हुन सक्छौँ, हामी ढुक्क हुन सक्छौँ। झुटो शिक्षकहरू जति नै मौला होस्, दर्शनशास्त्रहरू जति नै प्रभावकारी सुनियोस्, मानिसको तर्कहरू जति नै आकर्षक सुनियोस्, हामी ढुक्क हुन सक्छौँ कि हामीलाई, हाम्रो मुक्तिको लागि हामीलाई अब केही कुरा खाँचो छैन। परमेश्वर मानिस बनी आउनुभयो, जिउनुभयो, मर्नुभयो, गाडिनुभयो, त्यसरी नै जीवित भयो, उठ्नुभयो, स्वर्ग फर्किजाउनु, एक दिन उहाँ हामीलाई लिन आउनुहुनेछ। द्याट्स इनफ, त्यो काफी सामान्य, त्यो पनि पुगिसकेछ हामीलाई। हामीले जान्नुपर्ने, बुझ्नुपर्ने अब केही पनि बाँकी छैन। हामीसँग जेको कमी थियो त्यो त पुरा भइसकेको छ, जुन कुरा अपूर्ण थियो त्यो ख्रिस्टले, ख्रिस्टमा पहिले नै पुरा गरिसक्नु भएको छ। त्यसैले पावल यहाँनिर यसो भन्नुभएको छ, कलसियर हो तिमीहरू झुटो शिक्षकहरूको दर्शनशास्त्रद्वारा ठगिनु पर्दैन, किनकि तिमीहरूसित ख्रिस्ट हुनुहुन्छ जो तिमीहरूको निम्ति पर्याप्त हुनुहुन्छ। तिमीहरूले उहाँलाई चिन्दछौ र तिमीहरू उहाँद्वारा चिनिन्छौ, तिमीहरू उहाँमा परिपूर्ण भएका छौ। एउटा पद 10 को एउटा वाक्यांशलाई हेर्नुहोस् न, अन्तिम वाक्यांश, उहाँ भने ख्रिस्टको परिवर्तन तिमीहरू आइपुगेका छौ, उहाँ नै समस्त शासन र अधिकारको शिर हुन्छ। सो उहाँ भने जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ। अहिले भर्खरै हामीले व्याख्या गरेको येशू परमेश्वर जो मानिस बन्नुभयो, उहाँको परिपूर्णतामा हामी आइपुगेका छौँ।
वास्तवमा खास के अपूर्ण थियो, के पुगेको थिएन, के इन्कम्प्लिट थियो जुन ख्रिस्टमा कम्प्लिट भएको छ? ख्रिस्टभन्दा अघि हामीमा के कुरा कमी थियो? मलाई लाग्छ यो अपूर्णता आत्मिक, नैतिक, मानसिक सबै थियो। त्यस कारण प्रभुको जन म्याकथरले यसरी भन्नुहुन्छ, पतनको परिणामस्वरूप मानिस अपूर्णताको दुःखद अवस्थामा छ। मानिस आत्मिक रूपमा अपूर्ण छ किनभने ऊ पूर्णतया परमेश्वरको सङ्गतिबाट टाढा छ। मानिस नैतिक रूपमा अपूर्ण छ किनभने ऊ परमेश्वरको इच्छाभन्दा बाहिर छ। मानिस मानसिक रूपमा अपूर्ण छ किनभने उसलाई परम सत्यता थाहा छैन। तर प्रियहरू, हामीलाई थाहा छ, हामी ख्रिस्टको परिपूर्णतामा हामी आइपुगेका छौँ। अर्को शब्द भन्नुपर्दाखेरि हामी ख्रिस्टमा कम्प्लिट छौँ, हामी ख्रिस्टमा कम्प्लिट छौँ। पितासँग हाम्रो सङ्गति छ, हामी पिताको इच्छा हामी जान्दछौँ, उहाँको इच्छामा हामी छौँ, अनि हामीलाई सत्यता थाहा छ र त्यो सत्यताले हामीलाई स्वतन्त्र बनाएको छ। कमी के छ र अब? खास के पुगेको छैन अब? त्यसैले प्रियो, हामीलाई नयाँ शिक्षाहरूको खाँचो छैन, हामीलाई दर्शन र सपनाको खाँचो छैन, हामीलाई नयाँ सिद्धान्तको खाँचो छैन, हामीलाई गुरुको खाँचो छैन, हामीलाई आत्मिक सेमिनार, आत्मिक भूभा सम्मेलनहरूको कति पनि खाँचो छैन। ए क्रिस्चियन भएर हामी कसरी जिउनुपर्छ, कसरी सोच्नुपर्छ भनेर हामीलाई बताउन प्रेरितहरू र अगमवक्ताहरूको हामीलाई कति पनि खाँचो छैन। हाम्रो मुक्तिलाई पुष्टि गर्न अब हामीलाई नयाँ अनुभवहरूको खाँचो छैन। ख्रिस्ट हाम्रो निम्ति पर्याप्त हुनुहुन्छ र उहाँले उहाँको वचनमा हामीलाई चाहिने सबै कुरा बताउनु भएको छ। हामी सुसमाचारलाई, सुसमाचारमा ख्रिस्टलाई हेरेर पवित्रता र भक्तिमा वृद्धि हुन्छौँ। लगाउने र खाने बारेमा नीतिवादी बनेर होइन। तपाईँलाई थाहा छ हामी अन्धकारको शक्तिसँग डराउनु पर्दैन। यो अन्धकारको शक्तिद्वारा चल्ने झुटो शिक्षकहरूसँग हामी डराउनु पनि खासै पर्दैन। झुटो शिक्षकहरूको छलबाट हामी भयभीत हुनु पर्दैन किनकि हामीसँग ख्रिस्ट हुनुहुन्छ जो सबै शक्ति र अधिकारको शिर हुनुहुन्छ। त्यो पद 10 अन्तिम वाक्यांश हेर्नुहोस् एकपल्ट, उहाँ नै को उहाँ? उहाँले कसलाई जनाउँछ? ख्रिस्टलाई जनाउँछ। ख्रिस्ट नै समस्त शासन र अधिकारको शिर हुनुहुन्छ, हेड हुनुहुन्छ, प्रेसिडेन्ट हुनुहुन्छ। सबै शक्ति र अधिकारको शिर शैतान होइन, सबै शक्ति र अधिकारको शिर हाम्रो सरकार होइन, सबै शक्ति र अधिकारको शिर ख्रिस्ट हुनुहुन्छ। त्यसकारण हामीलाई कुनै पनि नेताले ख्रिस्टियन यो धर्मलाई, चर्चलाई जोगाइराख्नु पर्दैन किनकि हाम्रो शिर ख्रिस्ट हुनुहुन्छ। प्रियहरू, ख्रिस्ट हुनुहुन्छ, ख्रिस्टले शासन गर्नुहुन्छ, ख्रिस्टले राज्य गर्नुहुन्छ। त्यसकारण त हामी, चाहे हाम्रो संविधानमा जस्तोसुकै परिवर्तन आओस्, चाहे सतावट तीव्र भएर जाओस्, चाहे हाम्रो जीवनमा कष्ट आओस्, जसोसुकै परिस्थिति आओस्, हामी गाउन सक्छौँ, अब दोष छैन न मृत्युको डर, यो ख्रिस्टको प्रेमको शक्ति। मेरो जन्मदेखि अनि मृत्युसम्म यीशुले गर्छन् सबै नियुक्ति, न नरकको शक्ति न मानिसको युक्तिले खोज्न सक्छ। उहाँको हातबाट उहाँ नफर्किएसम्म, घर नबोलाइन्जेलसम्म, नबोलाइन्जेलसम्म ख्रिस्टको शक्तिमा म उभिनेछु। सुप्रियहरू, ख्रिस्ट हाम्रो निम्ति काफी हुनुहुन्छ। हाम्रो मुक्ति केवल अनुग्रहद्वारा, केवल विश्वासद्वारा, केवल ख्रिस्टमा मात्र सम्भव छ। ख्रिस्टको व्यक्ति र काममा ऊ हाम्रो लागि पर्याप्त हुनुहुन्छ। ख्रिस्टमा असल कामहरू, नैतिकता, स्वधार्मिकता थप्न जरुरी छैन। ख्रिस्टले काफी हुनुहुन्छ। उहाँ को हुनुहुन्छ र उहाँले तपाईँको लागि के गर्नुभएको छ त्यो पर्याप्त छ। ख्रिस्टले नै बचाउनुहुन्छ, ख्रिस्टले नै रक्षा गर्नुहुन्छ, ख्रिस्टले नै संरक्षण गर्नुहुन्छ, ख्रिस्टले नै डोर्याउनुहुन्छ, ख्रिस्टले नै हामीलाई सुरक्षित राख्नुहुन्छ। ख्रिस्ट पर्याप्त हुनुहुन्छ, त्यसैले हामीले उहाँमा जीवन बिताउनुपर्छ। ख्रिस्ट पर्याप्त हुनुहुन्छ, त्यसैले हामी झुटो शिक्षकको छलमा पर्नु हुँदैन। ख्रिस्ट पर्याप्त हुनुहुन्छ, त्यसैले हामीले उहाँको पर्याप्तमा भरोसा गर्नुपर्छ। प्रियहरू, कसैले पनि तपाईँलाई ख्रिस्ट पर्याप्त हुनुहुन्न नभनोस्। आउनुहोस् हामी प्रार्थना गरौँ।